नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल साउन 25 गते आइतबार, भदौ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार अगस्त 10 सन् 2025, नेपाल सम्वत 1145। कार्यक्रम अखबारमा पहिलो प्रसंग कान्तिपुर दैनिकबाट लिँदैछौ। तीन सातादेखि झडप भइरहँदा प्रमुख र कामु विदामा जेल प्रशासनको व्यवस्थाले हिंसा, आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा रहेको खबर हो यो। कैलाली जिल्ला कारागारमा कैदी बन्दीको एक समूहले अर्को समूहलाई शुक्रबार राति सांघातिक आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ। दुवै समूहका 48 कैदी बन्दी घाइते भएका छन्। कारागारमा रहेका दुई ब्लक मध्ये ए ब्लकका कैदी बन्दीले बी ब्लकमा गएर अन्धाधुन्ध आक्रमण गरेका हुन्। कारागार प्रशासनका अनुसार दुई ब्लक बीच अग्लो पर्खाल रहेको छ। ए ब्लकका कैदी बन्दी शुक्रबार राति पर्खाल तोडफोड गरेर अर्को ब्लकमा छिरेका थिए। उनीहरूको आक्रमणबाट धनगढ़ी उपमहानगरपालिका चारका 36 वर्षीय भरत चौधरीको मृत्यु भएको हो। भरतको निधार र तिग्रामा धारिलो हतियार प्रहार भएको पाइएको उहाँका भाइ विजयले बताउनुभयो। भरत लागु औषध मुद्दामा गत माघमा पक्राउ परेका थिए। विजयले घटनाको छानबिन नहुँदासम्म शव नउठाउने अडान लिनु भएको छ। शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घाइते कैदी बन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। झडपको श्रृंखलालाई कान्तिपुर दैनिकले समय रेखामा उल्लेख गरेको छ। तीन असारमा कारागारभित्र हैकम चलाउँदै आएका नवीन रावल र उनको समूहका थप 15 जनालाई दाङ, बर्दिया र दैलेख सरुवा, त्यसै गरी 26 असारमा प्रमुख जिल्ला अधिकारीबाट कारागारमा छापा, मोबाइल लगायतका सामग्री बरामद। 28 असार रावल समूहका थप 8 जना पनि सरुवाको सूचीमा परेपछि जयेन्द्र शाह समूहको मनोबल बढ़ो। खगेन्द्र बोगटी कुटिए। असार 31 गते सुरक्षा दिन नसकेको भनेर कारागार प्रमुख बसन्त खत्री विरूद्ध नाराबाजी भइरहेका बेला उहाँ विदामा बस्नुभयो। निमित्त बन्नुभएका नासु ज्ञानेन्द्र ओझा पनि विदामा गएपछि खरिदार रामकुमार चौधरीले कारागारको सञ्चालन गर्दै आउनु भएको थियो। 22 साउन नवीन रावल समूहको हैकम रहेको ए ब्लकबाट बी ब्लकमा आक्रमण, 5 घाइते। साउन 23 दुवै समूह बीच प्रशासनको मध्यस्थतामा झमेला नगर्ने समझदारी। 23 साउन राति ए ब्लकका कैदीबन्दी पर्खाल तोडेर बी ब्लकमा प्रवेश, धारिलो हतियारबाट आक्रमण। साउन 24 गम्भीर घाइतेहरूको लागि उपचारका लागि बाहिर सारियो। त्यसै गरी साउन 24 साँझ कैदीबन्दीको कब्जामा रहेको कारागार सुरक्षाकर्मीको नियन्त्रणमा सुरक्षाकर्मी तैनात। कान्तिपुर दैनिकले समयबद्ध रूपमा झडपको श्रृंखलालाई उल्लेख गरेको छ। कैलाली कारागार भित्रको तीन सातादेखि झडप भइरहँदा प्रमुख र कामु विदामा जेल प्रशासनको व्यवस्थाले हिंसा, आजको कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। कारागारको अवस्था तनावग्रस्त, झडपमा एकको मृत्यु, यसै प्रसंगलाई आजको गोर्खापत्र दैनिकले पनि प्रकाशित गरेको छ। यो समाचारबाट उपशीर्षक छानबिन समिति गठन प्रसंगलाई समावेश गर्दैछौ। कारागारमा दुई पक्षका कैदीबीच भएको झडपको घटनाको छानबिनका लागि 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिन समितिलाई 10 दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनुभएका समितिका सदस्य सचिव शिवराज जोशीले जानकारी दिनुभयो। कारागारको अवस्था तनावग्रस्त, झडपमा एकको मृत्यु, समाचार शीर्षक र छानबिन समिति गठन समाचार उपशीर्षक आजको गोर्खापत्र दैनिकमा रहेको छ। कैदी बन्दी झडपमा कैलाली कारागारमा एकको मृत्यु 48 घाइते नयाँ पत्रिका दैनिकले पनि यसै प्रसंगलाई उल्लेख गरेको छ जसमा राष्ट्रिय मानवाधिकार आयोगको भनाईलाई समेत उल्लेख गरिएको छ मानवाधिकार आयोग प्रादेशिक कार्यालय धनगढ़ीका प्रमुख प्रकाश दत्त भट्टले भन्नुभयो 590 कैदी बन्दीको निवेदन आएपछि जिल्लादेखि केन्द्रसम्म सम्बन्धित सबै निकायमा 19 साउनमै जानकारी गराएका थियौं कारागारभित्र कानून विपरीतका आर्थिक लेनदेन र अनियमितता भएको लागू औषध बिक्री वितरण र तस्करी गर्ने गरी भइरहेका योजना कारागार प्रशासनबाट चौकीदारी नाइके समेतको समन्वय तथा जानकारी बेगर र कानूनी प्रक्रिया विपरीत कैदी बन्दीहरूलाई बाह्य व्यक्तिबाट सम्पर्क गर्न लगाएर बन्दी बीच मुठभेड़को अवस्था सिर्जना गराउन खोजिएको जस्ता लिखित समस्या लिएर 590 कैदी बन्दीको हस्ताक्षर सहित निवेदन आएपछि 19 साउनमै हामीले जिल्लादेखि केन्द्रसम्म सम्बन्धित सबै निकायमा जानकारी गराएका थियौं आएको केन्द्रीय कार्यालयसँगैको समन्वयमा हामीले सम्बन्धित निकायलाई जानकारी गराएका थियौं कारागार प्रशासनलाई लेखिएको पत्रको पदार्थ जिल्ला प्रशासन जिल्ला प्रहरीदेखि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्मलाई दिइएको थियो मानवाधिकार आयोगको भनाईलाई समेत आज नयाँ पत्रिका दैनिकले कैदी बन्दी झडपमा कैलाली कारागारमा एकको मृत्यु 48 घाइते शीर्षकमा समावेश गरेको छ दक्षिण कोरिया पुगे 120,000 युवा गोर्खापत्र दैनिकमा समाचार रहेको छ कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली ईपीएस सञ्चालनमा आएको 17 वर्षमा 120,000 नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् नेपाल र कोरिया सरकार बीच ईपीएस मार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् 2008 हालसम्म 119,768 जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् कोरिया र नेपाल सरकार बीच सन् 2007 ईपीएस मार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता भएको थियो उक्त सम्झौता अनुसार सन् 2008 नेपाली युवा ईपीएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा 7,365 महिला सहित 119,768 जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग ईपीएस रोजगार शाखाले जनाएको छ शाखाका अनुसार ईपीएस मार्फत कोरिया जान कोरियन भाषा परीक्षामा अहिलेसम्म 919,631 युवाले आवेदन दिएका छन् सन् 2024 लागि अहिलेसम्मकै बढ़ी 183,000 बढ़ीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए सन् 2025 लागि 5,300 नेपाली श्रमिकको माग आएकोमा उत्पादनतर्फ 3,500 जना र कृषि तथा पशुपालनतर्फ 1,800 जनाको माग आएको ईपीएस कोरिया शाखाले जनाएको छ दक्षिण कोरिया पुगे 120,000 युवा आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ बिर्सियो उपत्यकाको भीषण बाढ़ी गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ 2081 असोज 10-12 गतेसम्मको भीषण वर्षा र बाढ़ीको प्रताड़ना काठमाडौं भक्तपुर र ललितपुरवासीका लागि विस्मृति भइसकेको छ काठमाडौं उपत्यकाको जल प्रणालीको प्रमुख स्रोत बागमती नदी सहित सहायक खोला किनार आसपासका बासिन्दाले पनि बाढ़ी र डुबानको कुरा भुलिसकेका छन् जल तथा मौसम विज्ञान विभागले यस वर्ष अघिल्लो वर्षभन्दा भीषण वर्षा हुने पूर्वानुमान गरिरहँदा प्रशासनले उद्धार र राहतका तयारी गर्यो तर डुबान प्रभावित क्षेत्रका बासिन्दा परेको सहुला शैलीमा ढुक्कले बसेका छन् राजधानीकै अधिकांश पानीका स्रोत नदी र खोला अतिक्रमण पर्दा बाढ़ी र डुबानको सन्तास बढ़ेको हो त्यति मात्र होइन संघीय सरकार र स्थानीय सरकारको बेमेलले चोबारको गल्छी भन्दा माथि थुप्रिएका ढुंगा र घेग्रान सफाईमा समेत अवरोध भइरहेको छ शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिका बीच समन्वयको अभाव पनि देखिएको छ। बिर्सियो उपत्यकाको भीषण बाढी आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। पोखराका ताल संरक्षणमा निजी क्षेत्र अग्रसर आजको अन्नपूर्ण पोष दैनिकको भित्र पृष्ठमा यो खबर रहेको छ। पोखराका तालहरूको दिगो संरक्षण पर्यावरणीय सन्तुलन पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तिकरणका लागि सीपमूलक तालिम रोजगारका अवसर सिर्जनाका लागि पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बीच पोखरामा 5 वर्षीय ताल संरक्षण को समझदारी भएको छ। तालहरूमा बढ्दो जलकुम्भी झार लेउको प्रकोप लगायतका समस्यालाई दिगो रूपमा सञ्चालन गर्दै स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले समझदारी गरिएको हो। पोखराका ताल संरक्षणमा निजी क्षेत्र अग्रसर आजको अन्नपूर्ण पोष दैनिकको भित्री पृष्ठमा खबर आएको छ। सामाजिक सञ्जाल मार्फत ठगी धन्दा टिकटकमा आउने आकर्षक विज्ञापनमा ठगिँदै उपभोक्ता नियमनकारी निकायको व्यवस्था नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर रहेको छ। सामाजिक सञ्जाल मार्फत स्वदेशी एवं विदेशी ब्रान्डका विभिन्न सामानहरूको बिक्री गर्ने क्रम तीव्र गतिमा फैलिएको छ। टिकटक इन्स्टाग्राम रिल्स फेसबुक लाइभ जस्ता प्लेटफर्महरू प्रयोग गरेर कपड़ा जुत्ता कस्मेटिकदेखि इलेक्ट्रोनिक्स लगायतका वस्तुहरू सस्तो मूल्य लिमिटेड अफर र डाइरेक्ट इम्पोर्टेड जस्ता प्रचार वाक्यांश सहित प्रस्तुत गर्दै उपभोक्तालाई लोभ्याइरहेका छन्। तर यो प्रवृत्तिले सामानको गुणस्तरीयता कारोबारको कर र उपभोक्ताको सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जाल मार्फत ठगी धन्दा टिकटकमा आउने आकर्षक विज्ञापनमा ठगिँदै उपभोक्ता आजको नेपाल समाचार पत्रमा खबर रहेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। उत्तरकाशीको बाढीमा फँसेका 13 नेपालीको उद्धार आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। भारतको उत्तराखण्डको बाढीमा फँसेका 13 जना नेपालीको उद्धार गरिएको दिल्ली स्थित नेपाली दूतावासले जानकारी दिएको छ। भारतको उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढी पहिरोमा परेर सड़क निर्माणमा संलग्न दर्जनौं नेपाली कामदार अल्पत्र परेका थिए। केही नेपाली पहिरोमा परेर अझै हराइरहेका छन्। मंगलबार दिउँसो अचानक पहाड़ नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्याएको थियो। हालसम्म 5 जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। 100 भन्दा बढी अझै बेपत्ता रहेका छन्। भारतीय सेनाका जवान पनि उक्त बाढ़ीमा परेका छन्। 50 भन्दा बढी घर 30 भन्दा बढी होटल रिसोर्ट तथा 25 होमस्टेहरू पूरै ध्वस्त भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकको खबर हो यो। कर्णालीका तीन जिल्लामा 7% रोपाई आजको नागरिक दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। कर्णालीका तीनवटा जिल्लामा 7% धान रोपाई भएको छ। प्रदेशका 10 जिल्ला मध्ये 3 जिल्लामा 7% रोपाई भएको हो। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार जुम्ला, हुम्ला र डोल्पामा रोपाई सम्पन्न भएको हो। यता कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपक सिंह धामीका अनुसार जुम्लामा स्थानीय जुम्ली मार्सी धान, चन्दननाथ एक र चन्दननाथ तीन जातको धान खेती गरिन्छ। यता डोल्पामा पनि 7% रोपाई सकिएको छ। 198 क्षेत्रफल हेक्टर रोपाई हुन्छ। यस्तै हुम्लामा पनि 7% रोपाई भएको छ। 585 क्षेत्रफल हेक्टर धान खेती भइरहेको छ त्यहाँ। त्यस्तै निर्देशनालयका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेका अनुसार कालीकोटमा 98% रोपाई सकिएको छ। 2462 क्षेत्रफल हेक्टर मध्ये 2412.76 क्षेत्रफलमा रोपाई सकिएको हो। कर्णालीका तीन जिल्लामा 7% रोपाई आजको नागरिक दैनिकले यो खबर प्रकाशित गरेको छ। छ वर्षदेखि पुल अलपत्र गोर्खापत्र दैनिकको भित्री पृष्ठमा रहेको समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। सर्लाहीको गोडैता नगरपालिका छ बगदह स्थित सोरम खोलाको पुल 6 वर्षदेखि अलपत्र रहँदा स्थानीय शास्ती खेप्न बाध्य छन्। बगदहदेखि सीमावर्ती गाउँ बहादुरपुरलाई जोड्ने कालोपत्रे सड़क अन्तर्गत सोरम खोलामा लामो समयदेखि पुल निर्माण कार्य अधूरै रहेको छ। 6 वर्षदेखि पुल अलपत्र आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। पाँच वर्षमा 24 गुणाले बढ़ो विद्युतीय सवारीको आयात आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा रहेको खबरलाई लिँदैछौ। नेपालमा विद्युतीय सवारी साधन ईवी प्रति आम जनताको आकर्षण वर्षेनी बढ़दै गएको छ। भन्सार विभागको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ। आर्थिक वर्ष 2076-77 575 विद्युतीय सवारी आयात भएका थिए। त्यसपछि बढ़दै गएर आर्थिक वर्ष 81-82 सम्म आइपुग्दा यस वर्ष मात्र 13,569 विद्युतीय सवारी आयात भएका छन्। उक्त वर्ष 4,958 डिजल पेट्रोलका सवारी पनि आयात भएको विभागले जनाएको छ। स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी प्रवर्धनको नीति लिँदै आएको छ। यही कारण पछिल्ला वर्षमा ईवीको आयात तीव्र गतिमा बढ़ेको छ। यद्यपि सरकारले लिएको नीति अस्थिर रहेको भन्दै व्यवसायीले आलोचना भने गर्दै आएका छन्। 5 वर्षमा 24 गुणाले बढ़ो विद्युतीय सवारीको आयात आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा यो खबर रहेको छ। सुनको मूल्य तोलाकै 2 लाख पुग्यो, सातामै बढ़्यो 6,300 रूपियाँ। कान्तिपुर दैनिककै अर्थ पृष्ठमा रहेको खबरलाई लिँदैछौ। पहेलो धातुका रूपमा परिचित सुनको मूल्यले यो साता फेरि नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक उथलपुथलले नेपालमा सुनको मूल्यमा रेकर्ड बनेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघले साउन 16 सुनको मूल्य निर्धारण गर्दा राष्ट्रिय बजारमा प्रति औस सुनको भाउ 3,93 अमेरिकी डलर थियो। स्थानीय बजारमा प्रति तोला सुन 1,93,100 रूपियाँ तोकिएको थियो। सुनको मूल्य तोलाकै 2 लाख पुग्यो, सातामा बढ़्यो 6,300 रूपियाँ आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेयलाई धन्यवाद। यसपछि अन्तर संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।